नमस्कार, कार्यक्रम अन्तर सम्वादबाट म बाबुराम तिमिल सिन्हा। सहज सेवा प्राप्ति र नागरिक अधिकारको प्रत्यावर्ती लोकतन्त्रको सबैभन्दा ठूलो कसी मानिन्छ, तर हाम्रो देशमा आम नागरिकले आधारभूत आवश्यकतादेखि सरकारी सेवा पाउन समेत भौतारिनु परेको अवस्था रहिआएको छ। भान्साको अनिवार्य वस्तु बन्न पुगेको खाना पकाउने एलपी ग्यासको अभावले उपभोक्ता महिना दिनदेखि मारमा परेका छन्। यता आवश्यक संरचनाको अभाव देखाउँदै भइरहेको अनियमित विद्युत कटौतीले वैकल्पिक ऊर्जामा निर्भर हुने बाटो पनि पूर्ण रूपमा भरपर्दो बन्न सकिरहेको छैन। विश्व बजारमा देखिएको भूराजनीतिक द्वन्द्वको असरका कारण पेट्रोलियम पदार्थ र उपभोग्य खाद्य वस्तुमा भएको मूल्य वृद्धिको मारले त सर्वसाधारणको जनजीवन थप कष्टकर बनाइरहेको छ। स्थानीय ओडा कार्यालयदेखि यातायात राहदानी र राष्ट्रिय परिचय पत्र वितरण गर्ने निकायहरूमा सेवाग्राहीले अहिले पनि शास्ति खेप्नु परिरहेको छ। एकातिर खुम्चिँदै गएको आय स्रोत र अर्कोतर्फ स्थानीय तहदेखि संघीय निकायसम्म वृद्धि भएको सेवा शुल्कले आम नागरिकलाई थप अप्ठ्यारोमा पारिरहेको गुनासाहरू आइरहेका छन्। आजको अन्तर सम्वादमा हामी अत्यावश्यक सामग्रीमा देखिएको अभाव, उपभोक्ताले सेवा प्राप्तिमा भोग्नु परेका समस्या र समाधानका उपायबारे केन्द्रित भएर राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनसँग कुराकानी गर्दैछौ। अध्यक्षज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तर सम्वादमा।
नमस्ते।
पछिल्लो समय अति आवश्यक खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ। यद्यपि सरकारले जति आयात हुनुपर्ने थियो सोही मात्रामा आयात भएको भनेर त बताइरहेको छ, तर पनि उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास समेत प्राप्त गर्न नसकिरहेको यो पछिल्लो अवस्थालाई यहाँले कसरी हेर्नु भएको छ?
सबैभन्दा पहिले तपाईँलाई धन्यवाद दिन चाहन्छु आम उपभोक्ताको सरकारको विषयमा आवाज उठाउन अवसर दिनुभएकोमा। जहाँसम्म तपाईँले सोध्नुभएको प्रश्नको कुरा छ, यो ग्यास सिलिन्डर वा खाना पकाउने ग्यासको अभावको जुन कुरा छ, त्यो कुरा पहिलो कुरा नै सुरुवातमा म के भन्न चाहन्छु भने यो नेपाल आयल निगमको व्यवस्थापकीय कमजोरी हो। प्रष्ट रूपमा भन्नुपर्दाखेरि एक महिना भयो यो बालिन सरकारलाई अप्ठ्यारो पार्ने काम स्वयं उसीको आफ्नै संस्था वा उसको स्वामित्वमा भएको नेपाल आयल निगमले गरिआएको छ, पहिलो कुरा। दोस्रो कुरा, एक महिनासम्म पनि बजारमा असहज अवस्था हुँदाहुँदै पनि सरकारी कुर्सीमा बस्ने, मन्त्रीको कुर्सीमा बस्ने अभावै छैन भनेर भन्ने जुन किसिमको घृष्टता यो मन्त्रीले वा नेपाल आयल निगमले वा आपूर्ति मन्त्रालयसँग सम्बद्ध व्यक्तिहरूले पदाधिकारीहरूले जे बोल्दैछ त्यो सूर्याना साँच्चै भनौँ भने नेपाली जनतालाई धारिरहेछ, छलिरहेछ, फटा कुरा गरिरहेछ। किनभने देशैभरि अहिले ग्यासको अभाव छ, काठमाडौँ उपत्यकाको कुरा मात्रै होइन, अहिले म काठमाडौँ उपत्यकामा पनि छैन, म अहिले जनकपुरमा छु। हिजै मात्रै मैले चाहिँ यो सप्तरीको राजविराजको सिडिओसँग कुरा गर्दै गर्दाखेरिको अवस्थामा उहाँकै कार्यकक्षमा त्यहाँ एउटा समूह नै आएर त्यहाँ चाहिँ ग्यासको कालोबजारी गरियो भनेर प्रत्यक्षमा भिडियो लिएर भिडियो क्लिप समेत लिएर उजुरी गर्न आए। कोशी ग्यासको एउटा डिलरले सप्तरी जिल्लाको तपाईँको त्यो शम्भुनाथ बजारमा ग्यास कालो बजार गरेको भेटायो 2600 रुपियाँ लिएर, हेर्नुहोस् त। अनि सरकारमा बस्नेहरूले यस्तो फटेको कुरा गर्नुहुन्छ, कम्तीमा सरकारले वा सरकारमा बस्ने मान्छेहरूले आफ्नै प्रशासनहरू जिल्ला प्रशासनहरूसँग एकदिन सोध्या हुन्छ नि बजारमा के कुराको अभाव छ भने। अहिले बजारमा तीन कुराको अत्यन्त ठुलो अभाव भइरहेछ, एउटा त ग्यासै भयो, अर्को समस्या तपाईँको राष्ट्रिय परिचय पत्रको लडाइँ झगडा भइरहेछ जिल्ला प्रशासनहरूमा, अनि अर्को कुरा तपाईँको यो उसको यो के अरे यो उसको के अरे चिनी चामलको मगीको कालाबजारीको यसरी भइरहेछ अनि चाहिँ सरकारमा बस्नेहरू सिंहद्वारभित्र बसेपछि के पनि अभाव नदेख्ने कस्तो होला, उसको घरमा अभाव नहोला, त्यो मन्त्रीजीको घरमा अभाव नहोला, प्रधानमन्त्रीजीको घरमा अभाव नहोला, सचिवजीको घरमा अभाव नहोला, वा नेपाल आयल निगमका पदाधिकारीको घरमा अभाव नहोला, तर सर्वसाधारण त अभाव खेपिरहेछन्। त्यो कुरा त स्वयं प्रशासनले देखिरहेछ, भोगिरहेछ, उसलाई चाहिँ त्यो समाधान गर्नलाई पनि गाह्रो परिरहेछ, दौडो परिरहेछ। अस्ति म वीरगन्जमा थिएँ, चार दिन अगाडि वीरगन्जमा एउटा मनोज ग्यासले चाहिँ कालोबजारी गरेको थियो, उद्योगले नै कालोबजारी गरेको फेला पर्यो, र हाम्रो राष्ट्रिय मोटामोटीको जिल्ला कमिटीका टोली समेतको प्रशासनले गरेको अनुगमन 200 ग्यास सिलिन्डर लुकाइएको अवस्थामा फेला पर्यो। अनि यसलाई अभाव नभन्ने, कालोबजारी नभन्ने सरकारले यति कुरा थाहा हुँदैन, यस्तो चाहिँ जनतालाई झुकेर नि एक एक महिनासम्म।
यहाँले जुन वितरण प्रणालीमा एउटा समस्याको कुरालाई पनि उल्लेख गर्नुभयो र अर्कोतर्फ प्रभावकारी रूपमा बजार नियमन हुन नसकेको प्रसंग पनि कोट्याइरहँदाखेरि अब जुन सर्वसाधारणले आम उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास प्राप्त गर्न सकेका छैनन्, जुन अत्यावश्यकीय वस्तु पनि हो, यसर्थ यो समस्या समाधानका लागि कसरी अगाडि बढ्नु पर्ला? जस्तो अब एक महिना त भइ नै सकेको छ, सरकारले प्रभावकारी नियमन कसरी गर्न सक्छ, यो समस्या समाधानका लागि सरकार कसरी अगाडि बढ्नुपर्छ? यहाँहरू जस्तो उपभोक्ता कर्मीहरूको पनि भूमिका हुन्छ होला, सर्वसाधारण पनि सचेत हुनुपर्छ होला, यी समग्रतामा यो समस्या समाधानका लागि कसरी अगाडि बढ्नु पर्ला त?
सुन्नुहोस् न, अहिले नेपाल आयल निगमकै भनाइ अनुसार दिनको 130,000 सिलिन्डर बाहिर बजारमा आइरहेछ, जबकि नेपाली जनता हामीलाई थाहा छ 1,00,000 सिलिन्डर पनि चाहिँ दिनको, अनि 130,000 सिलिन्डर बाहिर बजारमा आइरहेछ भने उसको तथ्याङ्क यदि सही हो भने त्यो कहाँ गयो त आफूले थाहा हुन्छ नि, आफूले वितरण गर्ने, आफूले चाहिँ नियमन गर्ने कुरामा आफू विज्ञ हुनु परेन, आफूले जानकार राख्नु परेन, त्यो ग्यास सिलिन्डर कहाँ गइरहेछ भन्ने कुरा थाहा पाउनु परेन। अब दुनियाँमा नभएको अहिले हेर्नुहोस् त, नेपाल आयल निगमको बुद्धि हेर्न तपाईँको, अब ग्यास सिलिन्डरमा चिप्स राख्ने अरे, ग्यास सिलिन्डर जिपिएस राख्ने अरे, इन्डियामा सब 1.5 अरब जनसङ्ख्या भएकोमा अहिले समस्या छैन, अनि यहाँ चाहिँ तपाईँको चाहिँ समस्या हुनुको कारण के? सबैभन्दा पहिले त्यहाँबाट जटिल समस्या त्यहीँबाट छ, नेपाल आयल निगमबाट उसले के गर्नुपर्ने थियो भने पहिलो कुरा त हामीले हाम्रो राष्ट्रिय उपभोक्ता मञ्चलाई उठाउँदै आएको कुरा के हो भने नेपाल सरकारको अधीनमा रहेको नेपाल आयल निगम ग्यास वितरणमा हामी घाटामा छ, अहिले पनि करिब करिब हाम्रो 150 रुपियाँ घाटामा छ भनेर भनिरहँदाखेरि त्यो घाटा किन खायो हाम्रो प्रश्न, किनभने उसले पिडिओ काटेको भरमा अथवा यो प्रोडक्ट डेलिभरी अर्डर काटेको भरमा ऊ किन खाटामा खाने? अहिले 71-72 जो उद्योगहरू छ, ग्यास रिफिलिङका उद्योगहरू छ, ती उद्योगहरूलाई ल इन्डियाबाट तिमीहरू लिएर हामी के पनि गर्दैन, अब तिमीहरूलाई नै छोडे, त्यो पिडिओ काट्ने पनि काम पनि हामी गर्दैनौँ भनेर छोडिदिए भइगयो, नियमनको दायरामा बस्दै भइगयो नि, वा अर्को कुनै एउटा वाणिज्य विभाग वा कसैलाई चाहिँ नियमन गर्न जिम्मेवारी दिएको भए भइगयो नि, आफैले त्यो पिडिओ जारी गर्ने अनि पिडिओ जारी गरेको भरमा चाहिँ तपाईँको चाहिँ टेन्डर मेन्टर गर्ने अनि त्यो गर्न तपाईँ नछोड्ने अनि समस्या हुँदैन, आफै लोभी पार्टी बन्ने अनि चाहिँ तपाईँको अभाव पनि आफै सिर्जना गर्ने अनि जनतालाई चाहिँ ढाँट्ने कुरा यहाँनिर छ।
अहिले अब जुन बजारमा ग्यास अभाव देखिएको छ, यसको विकल्पका रूपमा हामीसँग त प्रशस्त अब भनौँ पानी पनि रहेको छ, अब जुन जलविद्युतको अब सम्भावना पनि रह्यो, अब विद्युतीय प्रयोगतर्फ अब उपभोक्ताहरू केन्द्रित हुनुपर्छ भन्ने कुरा पनि रहेको छ, सरकारले त्यसतर्फ प्रोत्साहन पनि गरिरहेको छ, तथापि अहिले जुन हाम्रा विद्युतीय संरचनाहरू छन् यी संरचनाहरूका कारणले गर्दाखेरि तत्काल पूर्ण रूपमा वैकल्पिक उपायतिर माध्यमतिर रूपान्तरण भइसक्ने अवस्था पनि छैन, किनभने अघोषित रूपमा कुनै कुनै बेला प्राविधिक गडबडीका कारण विद्युत कटौती हुने समस्या पनि छ, भनेपछि विस्तारै विकल्पतर्फ पनि उपभोक्ता र सर्वसाधारणले सोच्नुपर्ने, सरकारले त्यो अनुसारको वातावरण तय गर्नुपर्ने हो कि?
पक्कै पनि, वास्तवमा अहिले उपभोक्ताहरू विकल्पमा गइ पनि सकेछ, जस्तो म जस्तो एकजना अधिकार कर्मी त मैले त तपाईँको ग्यास पहिले मेरो घर परिवार ठुलो छ मलाई चाहिँ 15-20 दिन भए पुग पन्ध्र बिस दिन मात्र टिक्थ्यो अहिले 2 महिना टिक्न थालेँ किन मैले विकल्प प्रयोग गरेँ अथवा इन्डक्सन चुलो युज गरेँ एउटा सट अहिले 2 दिन इन्डक्सन चुलो युज गरेँ अब ग्यास प्रयोगै गर्नु परेन हर्दैसम्म मैले चाहिँ त्यो इन्डक्सन चुलो प्रयोग गर्न थालेपछि राइस कुकर प्रयोग गर्न थालेपछि मलाई त्यो प्रब्लम भएन त्यो हामी उपभोक्ताले गरिरहेको छ तर मेरो भनाइ त्यो होइन विकल्प हामीसँग नभएको होइन विकल्प हामीसँग छ तर विकल्प दिन सक्ने विकल्पलाई सहजीकरण गर्ने काम त सरकारको हो नि अहिले हेर्नुहोस् न विद्युतमा तपाईँको भ्याट लगाइदियो 5% कर त्यसमा पनि भ्याट लगाइदियो ए यो यो सरकार हिजोको सरकारले काम गरेन हिजोको सरकार भ्रष्ट भयो हिजोको सरकार उपभोक्ता मुखी भएन भनेर न यो सरकार आएको आएको मात्रै होइन द्वितीय बहुमत दिएको छ अनि यो सरकारले पनि यति कुरा पनि बुझ्दैन उसले त सबै कुरा बुझेछु भन्छ नि अनि बुझेको मान्छेले यस्तो काम गर्ने पहिलो कुरा त विद्युतमा तपाईँको चाहिँ जुन अहिले चाहिँ तपाईँको महसुल लगाइरहेको छ त्यो महसुललाई घटाइदिनु पर्यो राहतको रूपमा यस्तो अवस्थामा अनि त्यो राहतको रूपमा चाहिँ विद्युत महसुल घटाउनुको साथसाथै विद्युतलाई नियमित गर्नु पर्यो अहिले झ्याप 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 तपाईँको यो तराई क्षेत्रमा हरेक 5 मिनट एकताल विद्युत जाँदो रहेछ अनि त्यो भात पकाउन कसरी मिल्ने दाल पकाउन कसरी मिल्ने आलोका चाहिँ खाएर जानु त मिलेन यस्तो कुराहरूमा सुधार गर्नु पर्यो पहिलो कुरा अनि त्यो सुधार गरिसकेपछि राहत दिनु पर्यो मूल्यमै राहत दिनु पर्यो अनि त्यो गर्दाखेरि अनि अर्को कुरा मैले मेरो आफ्नो सामाजिक सञ्जालमा मलाई जानकारी आए अनुसार यी तपाईँको सिराज जिल्लाको धनौजी गाउँपालिकाको प्रमुखले आफ्नै पहलमा इन्डक्सन चुलो 10,000 पर्ने इन्डक्सन ठुलो इन्डक्सन चुलो एउटा सामान सहित पनि चुलो मात्र होइन त्यो भाँडाकुँडा सहितै 10,000 पर्नेमा तपाईँ 5,000 रुपियाँमा जनतालाई चाहिँ वितरण गर्यो कति राम्रो काम गर्यो हो मान्छेले चाहेपछि हुँदो रहेछ नि त अनि सर सिंह दरबारमा बस्ने अनि अन्डो मान्छेले हात्ती छामे जस्तो अभावै छैन भनेर भनिरहने कस्तो फटा कुरा गरिरहेछ भने मलाई अचम्मै लाग्छ संसदीय समितिमा अब अहिलेकै सत्तारूढ पार्टीकै मान्छे सभापति
ग्यास अभावको यो प्रसङ्गपछि म थोरै अन्य विषयतर्फ पनि केन्द्रित भएँ अब जस्तो अहिले अब स्थानीय तहमा सेवा लिन सक्ने व्यवस्था पनि गरिएको छ खास गरी अहिले अब व्यवसाय नवीकरणका कुराहरू रहने गर्दछन् आर्थिक वर्ष सकिएपछि घर जग्गा कर तिर्नुपर्ने लगायतका कुराहरू पनि रहेका छन् त्यसै गरी अब यातायातमा पनि अब नागरिक उपभोक्ताहरूको काम हुँदै आएको छ अघि यहाँले राष्ट्रिय परिचय पत्रको सवालमा भन्नुभयो राहदानी लिन पनि सकसपूर्ण अवस्था छ नागरिकले राज्यबाट पाउनुपर्ने न्यूनतम सेवा सुविधाको सवालमा पनि विभिन्न समस्या देखिएका छन् खास गरी राजस्व प्रणालीको अब सूत्रमा पनि समस्या देखिएको भन्ने कुरा रहेको छ त्यसै गरी यातायात कार्यालयमा पनि जुन नयाँ प्रणाली अपग्रेड गर्दै गर्दाखेरि झण्डै महिना दिनदेखि समस्या भइरहेका कुराहरू छन् राहदानी प्राप्तिमा पनि पछिल्लो समय समस्या देखिरहेको छ सरकारबाट सहज रूपमा पाउनुपर्ने यस्ता सेवा प्राप्तिमा सर्वसाधारणलाई जुन समस्या भइरहेको छ के कारणले यस्तो समस्या विगतदेखि दोहोरिँदै आएको छ यो नयाँ समस्या होइन विगतदेखि नै यो समस्या यी समस्याहरू रहिराखेका छन् तर समाधान हुन नसकिरहेको अवस्था पनि छ यस्ता समस्या समाधान र सर्वसाधारणको शास्तिलाई कम गर्न कसरी अगाडि बढ्नु पर्ला अहिले देखिएको समस्या के हो
धन्यवाद अब वास्तवमा नेपालमा खोइ के हो के हो कि हाम्रो प्रशासकहरू कसको लहरबाजीमा कुन व्यापारी कुन एनजिओले चलाइरहेको छ त्यो त मैले थाहा छैन अहिले तपाईँको यो जस्तो चाहिँ जनतालाई सेवा दिने जनतालाई जनताको जीवन सहज गर्ने काममा हामी अगाडि बढ्यौँ भनेर पासपोर्ट यी पासपोर्ट ल्याए घर घरमा पासपोर्ट पुर्याउने भनेर भने यही सरकारले तपाईँको अनि तपाईँ अर्को चाहिँ नागरिकताको सुविधा यसो अनलाइनबाटै दिने भन्यो एनआइडीको तपाईँको यो सुविधा अनलाइनबाटै दिने भन्यो के भएको छ र एउटा राष्ट्रिय परिचय पत्र लिनुको लागि नेपाली जनताले 4 वर्ष कुर्नु परिरहेछ अनलाइन सुविधा भनेर के भने जहिले पनि सर्भर बन्द हुने भनेर भन्ने, पासपोर्ट लिन ग सर्भर बन्द भनेर भन्ने, यातायातमा ग लाइसेन्स सर्भर बन्द भनेर दलाल मार्फतै काम गराउने, दलाल मार्फत भयो भने आधा घन्टामा पनि त्यो लाइसेन्स बाहिर निस्किने आफ्नो, अनि मान्छेले चाहिँ अनलाइन भनेर चाहिँ नयाँ सुविधा प्रयोग गरेर सर्भरै नखुल्ने भनेर भन्ने, कस्तो यो देश भने मैले कुरै बुझेको थिएन। एउटा कुरा यो सुविधामा हामीले चाहिँ यसै ठगिरहेको छ। इन्डियामा एउटै आधार कार्डबाट दुनियाँ थरीको काम हुन्छ, एउटै आधार कार्डले जम्मै काम हुन्छ त्यो। अनि अर्को नेपालमा चाहिँ राष्ट्रिय परिचय पत्र चाहिने, नागरिकता चाहिने, के के चाहिने, अरे बापरे, कोही नभएको जात्रा हाडीगाउँ भनेर चाहिँ नेपालमा सबै कुरा चाहिने। अब नागरिकता पेस गरेपछि राष्ट्रिय परिचय पत्र चाहिन्छ, राष्ट्रिय परिचय पत्र पेस गरेपछि नागरिकता चाहिन्छ, कुनै पनि प्रशासनमा जाऊ। एउटा कुरा यो भयो, अर्को चाहिँ जनताको सेवाको लागि खुले यो स्थापित भएको स्थानीय सरकार, तपाईँले वडा अध्यक्ष कहाँमा चाहिँ, अनि मेयरको कुरा त परेको जायो, यो वडा अध्यक्ष कहाँ जाँदाखेरि पनि हामीले चाहिँ उसको जे हजुर गर्नुपर्छ, उसलाई सलाम ठोक्नुपर्छ, उसलाई चाहिँ हामीले कोर्डिनेस गर्नुपर्छ हजुर भनेर घुँडा टेकेर, अनि चाहिँ मेरो यो समस्या पऱ्यो भनेर समस्या उहाँको समक्ष निवेदन गर्नु पऱ्यो, निवेदन गरेर पुग्दैन, यसो गरेर आऊ, उसो गरेर आऊ, यहाँ सिफारिस गरेर आऊ, अब कहाँ सिफारिस लिन जाने, अब सिफारिस लिने भनेको त्यही वडा कार्यालयमा हो, अनि कहाँ जाने, फेरि चाहिँ के भन्छ, कहिले काहीँ यो पासपोर्टलाई त तपाईँ पुलिस चौकमा गराऊ, ए त्यही वडाको नागरिकले म फलानु हुँ भने चिनाउनलाई पुलिसमा गएर चाहिँ पुलिसको सर्टिफिकेट लिएर आउनु पर्ने, हामी नेपाली जनतालाई कति दुःख, यो कागजी कुराहरू मैले यो भने। अब अर्को कुरा अहिले हेर्नुहोस् त, हिजोको पञ्चायत कालमा चाहिँ तपाईँलाई थाहा छैन, यो हामी नुनमा राजनीति गर्थ्यो, जसले नुन चाहिँ राम्रोसँग सप्लाई गर्न सक्यो गाउँ गाउँ घरमा दुर्गम क्षेत्रमा, त्यही मान्छे राष्ट्रिय पञ्चायतका सदस्य हुन्थ्यो, त्यही राष्ट्रिय पञ्चायत निर्कुश भयो भनेर हामीले बौद्ध ल्यायौँ, लोकतन्त्र ल्यायौँ, अहिले चाहिँ हेर्नुहोस् त मलको राजनीति गरिरहेछ। हिजो प्रत्येक क्षेत्रमा एउटा चाहिँ तपाईँको यो सिराज जिल्लाकै एकजना मेयरले मैले नै सुनेको एउटा प्रशासकलाई धम्की दिँदै थियो, म राजनीति गर्नुपर्छ, मलाई चाहिँ भोट चाहिन्छ, त्यही कारणले मैले भने जस्तो मल दिनु पर्यो भनेर भन्यो। मलको फेरि अर्कै चाहिँ एउटा चाहिँ नियम कानुन रहेछ, के हो तपाईँको, यसरी मल अभाव यत्रो भइरहेछ, कुनै पनि यत्रो वर्ष भइसक्यो हरेक सिजनमा मलको अभाव, अहिले पनि मलको हाहाकार छ, यता ग्यासको हाहाकार छ, उता चिनी पाउँदैन, अन्त चामल चाहिँ हरेक ठाउँमा महँगो भइसक्यो, अनि अब आउँछ दसैँ, अब दसैँ त नेपाली जनताको लागि दसैँ भइसक्यो, नमानु पनि भएन, मानु पनि भएन, यस्तो अवस्थामा छ अहिले।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तरसंवादमा हामीले अत्यावश्यक सामग्रीमा देखिएको अभाव, उपभोक्ताले सेवा प्राप्तिमा भोग्नु परेका समस्या र समाधानका उपायबारे केन्द्रित भएर राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनसँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढाउँ। अब यहाँले पनि कतिपय कुरा त उल्लेख गरि नै सक्नु भएको छ, पछिल्लो समय धान रोप्ने बेलामा भनौं अथवा खेतीपातीको समयमा मल पाउन पनि समस्या देखिएको छ। यो अहिलेको समस्या मात्र पनि होइन, वर्षौंदेखि कृषकहरूले यो समस्या पनि झेल्दै आउनु भएको छ, जबकि अब नेपाल त कृषि प्रधान देश नै हो। यो प्रसंगपछि अब के देखिन्छ भने सर्वसाधारणको आय स्रोतहरूको जुन माध्यमहरू बाटोहरू खुम्चिँदै गएको जस्तो देखिन्छ, विविध कारणले, द्वन्दको कारणले हुन सक्छ। अर्कोतर्फ स्थानीय तहदेखि संघीय निकायसम्म सेवा प्राप्त गर्न निर्धारण गरिएको शुल्क पनि अत्याधिक महँगो भएको भन्ने गुनासो पनि अहिले जनस्तरबाट आम नागरिकबाट आइरहेको छ। वडा कार्यालयबाट एउटा सामान्य सिफारिस लिनका लागि पनि 3,000, 5,000, 8,000 शुल्क तिर्नुपर्ने लगायतका विषयहरू पनि उठान भइरहेका छन्। त्यसै गरी अब करको जुन छ त्यसमा पनि केही दर वृद्धि भएको भन्ने कुराहरू पनि छन्। आमदानी संकुचित हुँदै जाने तर दायित्व बढ़ी सिर्जना भयो, शुल्क बढ़ी तिर्नुपर्ने भयो भन्ने कुराहरू पनि सर्वसाधारणहरूबाट आइरहँदाखेरि तपाईँहरूले यसलाई कसरी हेर्नु भएको छ? उपभोक्ताको सवालमा यो प्रसंग के कस्तो हो?
वास्तवमा हाम्रो दृष्टिकोणमा हाम्रो हामीले महसुस गरे अनुसार साँच्ची के भनौँ भने सरकारको आर्थिक नीति कस्तो भयो भने उत्पादनशील होइन, अनुत्पादक तरिकाले तपाईँको चाहिँ पैसा उठाउने अथवा राजस्व उठाउने। अहिले हेर्नुहोस् त नेपालको अर्थतन्त्र अथवा चाहिँ नेपालको बजेट, राष्ट्रिय बजेट नै अहिले कहाँनिरबाट चलिरहेछ भने रेमिटान्सबाट चलिरहेछ। रेमिटान्सबाट चलेको हिसाबले कुरा गर्ने हो भने 80% बजेट रेमिटान्सबाट चल्न थालिसकेको अवस्था छ। जबकि कुनै दिन नेपाल चाहिँ तपाईँको आर्थिक अवस्थामा को हिसाबले कुरा गर्दा सबल थिए, हाम्रो चाहिँ निर्यात मुखी थियो हाम्रो बजेट र हाम्रो राष्ट्रिय आय पनि त्यही अनुसार थियो। आज चाहिँ हामी आयातमुखी भइसक्यौँ। नेपालको आवश्यकताको कमसेकम 70-80% सामग्री वा सेवा तथा वस्तु हामी आयातमा भर पर्छौँ, अनि हाम्रो चाहिँ रेमिटेन्सबाट आएको सम्पूर्ण खर्च अत्यसीमा गइरहेछ। तपाईँलाई आयातको त्यो डेफिसिटको कुरा गऱ्यो भने तपाईँले देख्नुहुन्छ। अर्को कुरा, हामी उपभोक्ताहरूमा जुन किसिमको यो क्रियाशीलता अथवा त हाम्रो चाहिँ त्यो क्षमता हुनुपर्ने क्रय शक्ति, त्यो पनि तपाईँले भन्नुभयो जस्तो अत्यन्त घट्दै गएको छ। अब त्यो किन पनि भयो भने यहाँ चाहिँ जस्तो बर्ड फ्लू लाग्यो, बर्ड फ्लू त चरालाई पो लाग्यो त, त्यो त्यो कुरा पो तपाईँको खान नहुने भयो त, अनि खान नहुने त मासु खान नहुने भन्ना साथी चाहिँ खसीको मासु 1200 पर्ने पाउने त 1800 पुर्याउने को, तिनीहरूलाई चाहिँ नियन्त्रण गर्ने काम सरकारको होइन र, अनि खुला बजार बजारले नै आफ्नो चाहिँ मूल्य तोक्छ भनेर आफू चाहिँ पन्छेर चुप लगाएर बस्ने काला बजार गरिरहेछ। अब दुई हप्तामा तपाईँको चाहिँ 600-700 मूल्य बढ्दाखेरि के हेरेर बस्छ सरकार? हामीले त्यो कारणले म के भन्छु भने नेपाल सरकारको प्रत्येक क्रियाकलापलाई हामीले सकारात्मक रूपमा लिनै सकेन र त्यो महसुसै गर्न सकेन। उपभोक्ताको हितको लागि काम गरिरहेको छ भने महसुस गर्नै सकेन। तपाईँ अघि पनि मैले भनेपछि अहिले यो बजारकै कुरा गर्दाखेरि पनि अब चिनी हेर्नुहोस् त, भारतले चिनी निकासीमा प्रतिबन्ध लगाएको छ, नेपालमा चिनीको उत्पादन आफ्नो आवश्यकता अनुसार हुँदैन, त्यो हुँदैन भने तथ्याङ्क भन्सार विभागले नै दिइरहेछ, कृषि मन्त्रालयले दिइरहेछ, त्यो दिएको अवस्थामा केही सीमित स्वार्थ भएका व्यापारीहरूको ल लैमा लागेर नेपाल चाहिँ चिनीमा आत्मनिर्भर छ भनेर भन्सार महसुल 15% हामीले त्यो बेला 30% थियो, जबरजस्ती गएको साल 15% ल्याए, अहिले त्यो पनि 15% तपाईँको चाहिँ फेरि फेर छ। दुनियाँ छोडेर गर्दाखेरि हाम्रो बजार यो भारतीय बजारमा 52 रुपियाँमा पाउने चिनी हामीले 110 रुपियाँमा किन्नु परिरहेछ, सहरी क्षेत्रमा, ग्रामीण क्षेत्रमा अझ 130-140 छ। अनि यस्तो कुराहरू कम्तीमा पनि एकजना चाहिँ सामान्य मान्छे, म एउटा सामान्य अधिकार कर्मी प्रेमलाल मर्दले बजार घुमेर थाहा पाउने, अनि सिंहदरबार बसेर सारा दुनियाँ तपाईँको संयन्त्र भएको सरकारले यति कुरा थाहा लिन नसक्ने, कम्तीमा बजारलाई नियन्त्रण कसरी गर्ने? ठिक छ, बजार अर्थतन्त्र निजी क्षेत्रले चलाउँछ अरे, त्यसलाई नियमन गर्ने काम त सरकारको हो नि, नियमन पनि नगर्ने कि छाडै छोड्ने कि काला बजारलाई जिम्मा दिने कि अथवा तस्करलाई जिम्मा दिने कि वा चाहिँ तपाईँको दलाललाई जिम्मा दिने, त्यो कुरा त कमसेकम भन्नु पर्यो सरकारले। होइन अब हामीले चाहिँ काला बजारलाई दिए, हामी ग्रे मार्केटमै बसिरहन्छौँ, 4 महिना बाकी छ ग्रे मार्केटबाट छुट्नको लागि।
भने जस्तै अहिले अब उपभोग्य वस्तुहरूमा पनि मूल्य वृद्धिको कुरा रहेको छ, यहाँले अघि चामलको कुरा गर्नुभयो, अहिले चिनीको कुरा पनि गरिरहनु भएको छ, अब खाद्य सामग्रीमा मूल्य वृद्धि पनि अब आकाशिएको छ भनेर आम नागरिकले गुनासो गरिरहेको अवस्था छ। बजारमा मूल्य वृद्धिको चाप बढेसँगै न्यून आय भएका सीमान्तकृत वर्ग, त्यसै गरी श्रमजीवी वर्गहरू जसले बिहान दिउँसो काम गरेर बेलुकाको छाक टार्ने गर्दछन्, उनीहरूको लागि अब सरकारले कुनै विशेष राहत अथवा सुरक्षाको प्याकेज ल्याउनु पर्ने हुन्थ्यो कि? अब सबैको आर्थिक हैसियत समान किसिमको छैन, कतिपयलाई आफ्नो जीविकोपार्जन गर्न पनि धौधौ र समस्या परिरहेको अवस्था छ, यसका अलावा आफ्नो बालबच्चा को शिक्षा स्वास्थ्य लगायतका कुराहरूतर्फ पनि विचार गर्नुपर्ने अवस्थाले गर्दाखेरि जुन मात्रामा महँगी मूल्य वृद्धि भएको छ अब त्यसलाई न्यूनीकरण गर्ने कुरा सँगसँगै निम्न आय भएका वर्गका लागि सरकारले कुनै योजना पनि ल्याउन सक्छ होला नि के छ यस विषयमा?
पक्कै पनि सरकारले चारवटा काम चाहिँ तत्कालै गर्नुपर्छ। एउटा बजारको आवश्यकता अनुसार आपूर्ति व्यवस्थापन प्रणाली र चुस्त र दुरुस्त पार्ने, दोस्रो बजारमा भएका खाद्य सामग्री अथवा कुनै पनि त्यो वस्तु वा सेवाको मूल्य कति छ त्यसको विश्लेषण गरेर त्यसलाई चाहिँ ठ्याक्क स्थिरीकरण गर्ने मूल्यलाई, अर्को त्यसको गुणस्तरको बारेमा चाहिँ निश्चित हुन पाउने अधिकार चाहिँ उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्ने त्यो गुणस्तर छ कि छैन, खान योग्य छ कि छैन, कबाडीको चामल ल्याएर बेचिरहेछ अनि त्यही हामीलाई खुवाइरहेछ, त्यो खुवाएकोमा पनि सरकार चुप लगाएर बस्छ। अब तपाईँको हेर्नुहोस् दुध चाहिँ केमिकल मिसाएर दुध बेचिरहेछ, त्यो दुध मिसाएकोमा तपाईँको कारवाही गर्छ एक हप्ताको लागि, अब वाइवाई चाउँछ करेन्ट चाउँछ तपाईँको गुणस्तरहीन भयो भनेर रोक्छ, एकै हप्तामा खोलिदिन्छ। अहिले हिजो रोकेको आज चाहिँ खाने योग्य भयो भनेर प्रमाणित कहाँबाट भइरहेछ? यी कुराले गुणस्तरको भने यो निश्चित हुने पाउने अधिकार चाहिँ सरकारले सुनिश्चित गर्नु पर्यो। अर्को तपाईँको परिमाणको कुरा होइन, कति चाहिन्छ जनतालाई, कति चाहिन्छ, अब जस्तो किसानलाई मल कति चाहिन्छ, त्यो मलको आपूर्ति व्यवस्थापन कसरी गर्नु पर्यो, तत्कालै गर्नु पर्यो, चिनी कति चाहिन्छ त्यो हुनु पर्यो, चामल कति चाहिन्छ त्यो हुनु पर्यो, दाल दलन तेल सबै कुरा अहिले महँगो भइरहेछ, त्यो महँगोको कुरा किन महँगो भयो भनेर विश्लेषण गरेर, मूल्य विश्लेषण गरेर त्यसलाई चाहिँ निरूपण गर्ने काम चाहिँ सरकारको हो नि, एउटा उपभोक्ताको होइन। उपभोक्ताले सरकारले उपलब्ध गराइदिएको, व्यापारले उपलब्ध गराएर खाने हो, हामीले उपभोग गर्ने हो कुनै पनि कुरा, अनि व्यापारलाई चाहिँ छाडै छोड्ने, व्यापारलाई चाहिँ यो बजार चाहिँ तिम्रोकै हो, तिम्रोले जे गर भनेर भन्ने, अनि हामी चाहिँ उ गर्ने
हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ। कार्यक्रमको अन्त्यमा अब तीन तहमै सरकार रहेको छ, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार, तीनै सरकार बीचको प्रभावकारी समन्वयबाट यी समस्या समाधान गर्न के गर्नु पर्ला, एकदम अति नै छोटो के वाक्यांशमा भनिदिनुहोस्।
सबैभन्दा पहिले नेपालको संविधानले तीन तहको सरकारको कल्पना गरेको छ र त्यही अनुसार काम गरेको छ। यद्यपि आम उपभोक्ताको लागि केन्द्रीय सरकारले केही गरिरहेछ भन्ने एउटा सामान्य रूपमा दृष्टिकोणले देखिने बाहेक, तल्लो सरकार र तपाईँको प्रदेश सरकार प्रादेशिक सरकारलाई केही गरेको छ भनेर भन्ने ठाउँै छैन। सबैभन्दा हामीलाई कहाँबाट यो सरकारी स्तरमै कहाँबाट हामीलाई चाहिँ तपाईँको चिटिङ भइरहेछ, ठगिरहेछ अथवा चाहिँ दुःख भइरहेछ नि, यो स्थानीय सरकार पालिकाहरूले यो बजारको कुरो त कानुनले नै पालिकाको जिम्मामा दिएको छ। अहिले स्थानीय संघीय सरकारले गर्ने भन्दा पनि स्थानीय सरकारले गरेछ। स्थानीय सरकार सञ्चालन एन 2074 कस्तोमा व्यवस्था गरेको छ, बजार व्यवस्थापनदेखि उपभोक्ता हितको काम चाहिँ स्थानीय सरकारले गर्छ भनेर भनेको
हुन्छ। हाम्रो कार्यक्रमको समय पनि सकिएको छ।
हजुर
हुन्छ हुन्छ,
यति मात्र भन्न चाहन्छु, सरकार र जनता सचेत हुनु पर्यो, पहिलो सरकारले आम उपभोक्तालाई सेवा सुविधा चाहिँ पर्याप्त मात्रामा दिनु पर्यो।
हुन्छ, यहाँको समय र विचारका लागि धेरै धेरै धन्यवाद।
हस् धन्यवाद।
आजको अन्तर संवादमा हामीले अत्यावश्यक सामग्रीमा देखिएको अभाव, उपभोक्ताले सेवा प्राप्तिमा भोग्नु परेका समस्या र समाधानका उपायबारे केन्द्रित भएर राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। अवस्था नमस्कार।